الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحج أشهر معلومات فمن فرض فيهن الحج فلا رفث ولا فسوق ولا جدال في الحج سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم حج کا سفر عاشقانہ سفر ہے. ایک محب اپنے محبوب کے دیدار کے لیے اپنے گھر سے نکلتا ہے اور قدم قدم پر اپنی محبت کا اظہار کرتا ہے. پہلے زمانے میں حج کرنا مشقت کا کام تھا، آج کے زمانے میں نسبتاً بہت آسان ہے. ہمارے اکابر حج کے لیے رمضان شریف سے پہلے سفر شروع کرتے تھے، چونکہ بحری سفر ہوتا تھا اور سمندری سفر کے دوران کئی مرتبہ طوفان آتے تھے سمندر کے، تو جب سمندر میں طوفان آتا تھا تو جہاز کے ڈوبنے کا خطرہ ہوتا تھا، اس لیے جہاز لنگر انداز ہو جاتا تھا. اب ایک ہی جگہ پر ایک ہفتہ، دس دن، پندرہ دن کھڑے ہیں اور اس انتظار میں ہیں کہ طوفان رکے تب ہم آگے بڑھیں. اب جن لوگوں کی طبیعت زیادہ جھٹکے برداشت نہیں کر سکتی، وہ ایک ہی جگہ پر کھڑے ہیں اور جہاز ہچکولے کھا رہا ہے مستقل، تو کتنے لوگوں کو متلی ہوتی تھی، الٹیاں آتی تھیں، بیمار ہو جاتے تھے. سمندر میں وقت گزارنا ان کے لیے ایک مجاہدہ ہوتا تھا. پھر سمندر میں اگر وبا پھیلتی تھی تو پورے جہاز کے لوگوں میں آ جاتی تھی، سارے جہاز کے لوگ بیمار ہیں، تو بہت مشقت کا سفر ہوتا تھا. پھر جب وہ جہاز جدہ پہنچتا تھا تو قانون کے مطابق 3 دن حاجی جہاز کے اندر ہی رہتے تھے، 3 دن کے بعد زمین کا عملہ ان کے پاس ملنے کے لیے جاتے تھے. اب آپ سوچئے کہ آپ جدہ پہنچ بھی گئے اور 3 دن آپ انتظار میں ہیں کہ کاغذات دیکھنے والے آئیں، کاغذات دیکھ کر نیچے اترنے کی اجازت دیں، اس پر 3 دن لگا کرتے تھے. آج کل کے زمانے میں گھر سے چلتے ہیں، ایئر کنڈیشن گاڑیوں میں سفر کرتے ہیں، ایئر کنڈیشن ایئرپورٹوں پہ پہنچتے ہیں، ایئر کنڈیشن لاؤنج میں بیٹھ کے انتظار کرتے ہیں، ایئر کنڈیشن جہاز ہوتا ہے، کھانا بھی وہ کھلاتے ہیں، اور جب ہم اترتے ہیں تو حاجی کیمپ اگرچہ خیموں کی شکل میں بنا، اس کو بھی ایئر کنڈیشن بنایا ہے انہوں نے، پھر بھی کسی گھر میں 10 مہمان آ جائیں تو ان کا انتظام کرنا اس کے لیے مشکل ہوتا ہے. آپ اندازہ لگائیں کہ جہاں 50 لاکھ یا 70 لاکھ مہمان آتے ہوں تو ان کا انتظام کرنا کتنا بڑا مسئلہ ہوگا. اللہ ان کو جزائے خیر عطا فرمائے کہ یہ ہم لوگوں کے لیے کتنی قربانیاں کرتے ہیں، ہم اس کا اندازہ نہیں لگا سکتے. ہم تو یہی سوچتے رہتے ہیں نا جی کہ گھنٹے کی جگہ 2 کیوں لگ گئے، दो की जगह तीन क्यों लग गए, लेकिन ये चीज सफर का हिस्सा है। ताहम जब हाजी कैंप से चलते हैं तो बसें भी एयर कंडीशन, फिर जब बिल्डिंग्स में आके रहते हैं बिल्डिंग्स भी एयर कंडीशन, फिर हरम में जाते हैं तो हरम भी एयर कंडीशन। वाह मेरे मौला, कितना आसान सफर अल्लाह ताला ने बना दिया। चुनाचे चंद घंटों में अपने मुल्क से चल के इंसान यहां जद्दा एयरपोर्ट के ऊपर मौजूद होता है। कहां महीनों का सफर, तीन तीन दिन जद्दा एयरपोर्ट पर रुकना, और कहां माशाल्लाह एक दिन चलते हैं और दूसरे दिन मक्का मुकरमा अपनी जगह पर पहुंचे हुए होते हैं। फिर जद्दा से मक्का मुकरमा का सफर वो भी एक मसला होता था, क्योंकि रास्ते में कोई सड़क नहीं होती थी और ये सफर पैदल लोग करते थे। जो अमीर आदमी होते थे वो ऊंट किराए पर लेते थे, और ऊंट पहाड़ी पर चढ़ता था, दूसरी तरफ से उतरता था, फिर अगली पहाड़ी पर चढ़ता था, दूसरी तरफ से उतरता था, तो चढ़ने और उतरने में टाइम लगता था और देखते तो फासला थोड़ा गया होता था। जद्दा से लेके मक्का मुकर्रमा का फासला तीन दिन रात में तय हुआ करता था। हमारे हजरत रहमतुल्लाह अलैह फरमाते थे कि अमीर लोग तो खुद ऊंट की सवारी कर लेते थे, और हम लोग जो बर्दाश्त नहीं कर सकते थे इतना खर्चा, तो हम सामान ऊंट पर रख लेते थे और ऊंट के साथ पैदल जद्दा से मक्का मुकर्रमा चल के आते थे, और वो भी गर्मी का सफर, सख्त गर्मी, रास्ते में पानी का भी इंतजाम नहीं। अब सोचें, पसीने में डूबा हुआ इंसान, ठंडा पानी भी पीने को नहीं मिल रहा, और जो जद्दा से मक्का मुकर्रमा पहुंचने तक दरमियान में वुजू तहारत का पानी होता था वो भी उठा के लाना पड़ता था। हमें अगर कहा जाए तो टनों के हिसाब से तो हमारा वुजू का पानी हो जो हमें जरूरत होती है, तो हमारे अकाबिर रास्ते में खाने पीने का भी इंतजाम नहीं होता था, जो अपने साथ बना के लाते थे थोड़ा बहुत वही खा के गुजारा कर लेते थे। हम अंदाजा नहीं लगा सकते थे वो कितनी मुशक्कतें उठाने के बाद मक्का मुकर्रमा पहुंचा करते थे। किसी ने बड़ी सच्ची बात कही कि पहले जमाने में रास्ते कच्चे थे, मुसाफिर पक्के होते थे, आज रास्ते पक्के हो गए और मुसाफिर कच्चे हो गए। इतनी मुशक्कतें उठाने के बाद बैतुल्ला पहुंचते थे, और जब बैतुल्ला शरीफ पहुंचते थे तो यहां भी उनके लिए कोई एयर कंडीशन कमरे तो नहीं होते थे, गर्मी होती थी, ठंडा पानी मिलता नहीं था, बस उसी पर अल्लाह का शुक्र अदा करते थे। अल्लाह अकबर कबीरा। हत्ता के मकामी लोग इतनी तंगदस्ती की जिंदगी गुजारते थे कि हाजी लोग जब कोई फल खाकर उसके छिलके फेंकते थे तो मकामी बच्चे उन छिलकों को उठाकर खाने में एक दूसरे के साथ झगड़ा किया करते थे। एक हाजी साहब ने तरबूज खाया और छिलका फेंका तो एक टुकड़ा एक बच्चे ने उठा लिया, दूसरा टुकड़ा दूसरे बच्चे ने उठा लिया, तो बड़ा बच्चा जो है वो कहने लगा कि हम कुर्बान जाएं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर, जिनकी बरकत की वजह से, तालीम की वजह से हाजी लोग आते हैं और अल्लाह हमें खाने के लिए ये नेमतें अता फरमा देते हैं। अल्लाह अकबर। हमारे हजरत मुर्शिद आलम रहमतुल्लाह अलैह फरमाने लगे कि हमने मक्का मुकर्रमा से मदीना तैयबा का सफर करना था, रास्ते में एक जगह पड़ाव डाला तो एक देहाती आदमी आ गया एराबी, और वो इशारा करने लगा कि मुझे बहुत भूख लगी है, तो मैंने अपनी अहलिया से कहा कि भाई इसको खाना पका के दो। उस जमाने में औरतों के पास आटा और इस किस्म की चीजें होती थीं, जहां जरूरत होती चूल्हा जलाते और खाना बनाते थे। तो फरमाने लगे कि मेरी अहलिया ने आटे का थैला निकाला, पानी निकाला कि भाई इसको गूंदूं और रोटी पकाऊं। जब उस बंदे ने आटे का थैला देखा और पानी देखा तो वो इशारा करने लगा कि भाई मुझसे बर्दाश्त नहीं हो रही भूख। आगे बढ़ के उसने पानी प्याले में डाला और एक मुट्ठी आटा लेकर उस पानी के अंदर घोल ली और उसको पी लिया और कहने लगा अब मैं रोटी का इंतजार कर सकता हूं। इतना मुशक्कतों भरा सफर होता था। अल्लाह रब्बुल इज्जत ने हम पर कितना करम किया, जूसेस मौजूद हैं, फल मौजूद हैं, खाने की क्या क्या नेमतें मौजूद हैं। वाह मेरे मौला, तेरा करम है, तेरा एहसान है। हम तो सर सजदे में डाल के शुक्र ही अदा करते रहें तो अदा नहीं कर सकते। तो ये तो बहुत आसानी का हज है, बहुत आसानी का हज। छोटी मोटी मुशक्कतें तो दूल्हा बरात के साथ जाता है तो उसको भी ऐसी मुशक्कत पेश आ जाती है, ये कौन सी बड़ी बात है। शादी के सफर लोग करते हैं तो क्या उनको परेशानियां नहीं होती, प्रॉब्लम नहीं होते। तो प्रॉब्लम तो आते ही हैं, इनको जिंदगी का हिस्सा समझना चाहिए। ताहम अल्लाह रब्बुल इज्जत की बे इंतहा रहमतें और नेमतें हैं। हज के सफर में अल्लाह रब्बुल इज्जत ने तीन कामों से वाज़ह तौर पर मना फरमाया। फरमाया कि जो हज की नीयत कर ले फला रफसा, रफस से बचे, वला फसूका, फिस्को फसूक से बचे, वला जिदाल फिल हज, और जिदाल से बचे। अब इन तीन चीजों का समझना जरूरी है। रफस कहते हैं मर्द और औरत के दरमियान के जो शहवानी ताल्लुकात हैं उनसे मुतल्लिका गुनाहों को, ये रफस कहलाता है। गैर महरम औरत को हवस की नजर से देखना, उससे बात करना, उसके जिस्म को हाथ लगाना, उसके मुतालिक ख्याल दिल में रखना, सोचना, ये सब चीजें रफस में शामिल है। इसको सबसे पहले बयान किया इसलिए कि मजमे में मर्द भी होंगे औरतें भी होंगी, हज तो सबने करना है। अब जिस बंदे की निगाह ही मैली रही तो फिर उसने तो अपना हज जाया ही कर लिया। और याद रखना कि ये मोहब्बत का सफर है तो अल्लाह ताला अपनी मोहब्बत के मामले में बहुत गयूर हैं। वो हरगिज नहीं चाहते कि आया मेरी मोहब्बत का इजहार करने के लिए और आंखें गैरों को देखती फिर रही हैं। इसलिए सबसे पहले रफस का तज़करा किया कि ये नहीं होना चाहिए। कहते हैं कि औरत अपनी मोहब्बत के बारे में बड़ी गैरत खाती है। हसन बसरी रहमतुल्लाह अलैह फरमाते हैं कि तौहीद मैंने एक औरत से सीखी, धोबन से सीखी। किसी ने पूछा कि हजरत कैसे, फरमाने लगे कि मेरे हमसाये में धोबी रहता था। मैं एक मरतबा अपनी छत पे बैठा कुरान मजीद पढ़ रहा था, मुझे हमसाये के घर में कुछ ऊंचा बोलने की आवाज आई, जैसे झगड़ा होता है, बहस होती है। मैं मुतवज्जे हुआ भी खैर तो है, तो मैंने महसूस किया कि मियां बीवी आपस में झगड़ रहे थे और बीवी अपने खाविंद को यह कह रही थी कि देख मैंने तेरे घर के अंदर फाका बर्दाश्त किया, मामूली कपड़ों में जिंदगी गुजारी, मैंने मुशक्कतों की जिंदगी गुजारी, मैंने तेरी खातिर बहुत कुर्बानियां दी और मैं तेरी खातिर और भी कुर्बानियां दे सकती हूं, लेकिन अगर तू चाहे कि तू किसी और से शादी करे और निकाह करे तो फिर मेरा तेरा गुजारा नहीं हो सकता। فرمانے لگے کہ میں نے قرآن مجید پہ نظر دوڑائی تو اللہ رب العزت کے کلام میں ایک آیت سامنے آئی، اللہ فرماتے ہیں ان اللہ لا یغفر ان یشرک بہ، بے شک اللہ تعالی مشرک کو کبھی معاف نہیں کرے گا، ویغفر ما دون ذلک لمن یشاء، میرے بندو جو گناہ اس کے علاوہ کر دو گے میں معاف کر دوں گا، شرک کو معاف نہیں کروں گا، کیوں تم میری محبت میں کسی کو شریک کیسے کر سکتے ہو؟ تو ایک عورت برداشت نہیں کرتی کہ اس کی محبت میں کوئی دوسری شریک ہو، اللہ تعالیٰ کیسے برداشت کر سکتے ہیں؟ اس لیے یہ جو ہے نا بری نظر، یہ انسان کے گرنے کا سبب بن جاتی ہے، اس سے بہت بچنا چاہیے، ڈرنا چاہیے. چنانچہ ابن جوزی رحمت اللہ علیہ نے دو واقعات لکھے ہیں. ایک آدمی تھا جس نے کسی خوبصورت بے ریش لڑکے کی طرف دیکھا اور کہنے لگا کہ حضرت ایسے چہروں کو بھی اللہ جہنم میں ڈال دیں گے. وہ کسی عیسائی کا بیٹا تھا. تو حضرت نے فرمایا بھئی تم نے غلط نظر ڈالی ہے، توبہ کرو. کہنے لگا نہیں نہیں میں نے غلط نظر تو نہیں ڈالی، میں تو ویسے ہی پوچھ رہا تھا. وہ مانا نہ اور اس گناہ سے اس نے توبہ بھی نہ کی. فرماتے ہیں اس ایک بری نظر کا یہ وبال ہوا کہ یہ آدمی حافظ قرآن تھا، پورا قرآن اس کے سینے سے نکل گیا، قرآن پاک ہی بھول گیا، ایک بری نظر. اور ایک واقعہ لکھتے ہیں، مصر کی جامع مسجد کا مؤذن اذان دینے منارے پہ چڑھا تھا، ہمسائے کے گھر پر نظر پڑی، خوبصورت لڑکی کو دیکھا، نیچے اتر کے پوچھا کہ یہ کون لوگ ہیں، پتہ چلا کہ یہ عیسائی لوگ ہیں، کرایہ دار ہیں. تو والد سے اس نے دوستی کی اور والد سے کہا کہ بھئی تم اپنی بیٹی سے میری شادی کر دو. اس نے کہا بھئی ہم شادی تو کریں گے لیکن ہماری شرط یہ ہے کہ وہ ہمارے مذہب پہ ہو، عیسائی ہو. اب شیطان نے اس بندے کے دل میں ڈالا کہ تو اس خوبصورت لڑکی سے شادی کر لے، بعد میں پھر مسلمان ہو جانا. نفس کی شرارت دیکھو، شیطان کا ہتھکنڈا دیکھو. یہ اسے کہنے لگا کہ ٹھیک ہے میں بھی تمہارے جیسا بن جاتا ہوں. اس نے کہا اوپر آؤ، چھت پہ رہتے تھے. یہ سیڑھیاں چڑھنے لگا، پاؤں جو پھسلا گردن کے بل گرا، وہی موت آ گئی. نہ ادھر کے رہے نہ ادھر کے رہے، نہ خدا ہی ملا نہ وصال سنا. ایک بری نظر کی وجہ سے ایمان سے محروم ہو گیا. اب اس پر علماء نے باقاعدہ تفصیل لکھی ہے. اور بڑے بڑے گناہ ہیں مگر اتنا جلدی ایمان ضائع نہیں ہوتا. یہ بری نظر اتنا بڑا گناہ کیوں ہے بھئی کہ ایمان ضائع ہو جاتا ہے؟ تو اس پر انہوں نے جواب میں یہ لکھا کہ اصل میں یہ اللہ کی غیرت کا معاملہ ہے. اللہ تعالیٰ نہیں برداشت کرتے کہ تم آئے حج کے سفر پہ ہو میری محبت کا دعویٰ کر کے اور دیکھتے غیروں کو پھر رہے ہو. وہ اس اللہ تعالیٰ کی غیرت کئی دفعہ بندے کو گرا دیتی ہے. اس سے بہت ڈرنا چاہیے. بعض نوجوان کھلے عام ادھر ادھر دیکھتے پھرتے ہیں، بھئی نقشے ہیں ایک سے ایک بڑھ کر آپ کو دیکھنے کو مل جائے گا. تو اپنے ایمان کی فکر کرنی چاہیے. عورتوں کو چاہیے کہ پردے کا اہتمام کریں، مردوں کو چاہیے کہ نگاہوں کو بچانے کی فکر کریں. کئی عورتیں بیچاری چہرے کا پردہ ہی نہیں کرتی، حالانکہ شریعت نے تو اتنا مسئلہ کہا کہ احرام کی حالت میں چہرے پر کپڑا نہ لگنے دے. تو کپڑا نہ لگنے دینے سے یہ تو نہیں آتا کہ کپڑا اتار کے ایک طرف رکھ دو. صحابیات امہات المومنین، ان کی روایات موجود ہیں، وہ فرماتی ہیں کہ ہم جس طرح کھجور کے تنکوں سے پنکھا بنتا ہے، اس قسم کی کوئی چیز ایسے رکھ لیتی تھیں کہ ہمارے کپڑے ہمارے چہروں سے ذرا دور رہتے تھے مگر پردہ تو رہتا تھا. تو پردے کا بہت زیادہ خیال کرنا چاہیے. عورتیں پردے کا خیال کریں، और मर्द औरतों की तरफ से निगाहें हटाने की कोशिश करें, साबित करें कि हमारे दिल में मोहब्बत अल्लाह रब्बुल इज्जत की ही है, किसी और की तरफ नहीं है। ये जरूरी है, इसलिए निगाहों की एहतियात बहुत ज्यादा करें। दो बातें याद रखें, हमारा ये तजर्बा है कि जो बंदा हरम का अदब बहुत करे, जैसे हमारे अकाबिर बैतुल्लाह की तरफ पांव नहीं करते थे, पीठ नहीं करते थे, हत्ता के बेवजू बैतुल्लाह को नहीं देखते थे। आज भी कितने लोग ऐसे मौजूद हैं, उन्होंने अपनी पूरी जिंदगी में बैतुल्लाह को बेवजू एक नजर नहीं डाली। तो एक तो अदब करे और एक निगाहों का परहेज करे, ये दो अमल ऐसे हैं कि इसकी बिना पर अल्लाह ताला मुस्तकिल हज उम्रे के दरवाजे अपने बंदे के लिए खोल देते हैं। उसकी वजह क्या है, चलें वो भी सुन लें। एक स्कूल का प्रिंसिपल है ना, वो क्रिकेट टीम बनाना चाहता है, तो जो लड़का बहुत अच्छी क्रिकेट खेलता है ना, उसका नाम वो पहले खुद ही लिख लेता है। दो बच्चे हो, चार लड़के हो, पहले ही उनका नाम लिख लेता है, ये तो टीम में है ही सही, और बाकियों के बारे में मशवरा करता है कि किसको रखें किसको न रखें। इसी तरह जो हरम आया और उसने हरम के अदब का ख्याल किया और अपनी निगाह की हिफाजत की, जब अगले साल की हज की फहरिश्ते बनते हैं, अल्लाह ताला उनके नाम पहले ही लिख लेते हैं, इन्होंने तो आना ही है ना, ये तो मेरी मोहब्बत में डूब के सफर करते हैं, ये तो निगाह उठा के ही नहीं कहीं और देखते, ये इतना अदब करते हैं मेरे घर का। सुभान अल्लाह, अल्लाह को ये बातें पसंद आती हैं। लोग पूछते हैं जी मुस्तकिल हज और उम्रे पे आने का गुर बता दें। भाई गुर यही है कि आप जाएं हरम में तो निगाहें पाक हों, दिल साफ हो और अदब दिल में हो, मोहब्बत हो दिल के, फिर देखें इसकी क्या बरकतें जाहिर होती हैं। ताहम बात यह चल रही थी कि हज के सफर में निगाहों का परहेज, ये नहीं कि मर्द औरतों से निगाहें बचाएं, औरतें भी मर्दों से निगाहें बचाएं। बाद औरतों को अपनी निगाहें काबू में रखना मुसीबत होता है, बेमहाबा मर्दों की तरफ देखती फिरती हैं, ये औरतों के लिए हराम। इसलिए फरमाया कुल लिल मुमिनीना युगुज्जु मिन अबसारिहिम, ईमान वालों से कह दीजिए निगाहें नीचे रखें। फिर आगे क्या फरमाया, कुल मुमिनात यगज़ुन मिन अबसारिहिन, ईमान वाली औरतों से कहो वो भी निगाहें नीचे रखें। इसका नतीजा क्या होगा, वयहफ़ज़ना फ़ुरूजहुन्ना, तो जिस बंदे की आंख खता करेगी उसकी शर्मगाह महफूज नहीं रहेगी। जो चाहता है कि शर्मगाह महफूज रहे, उसको चाहिए कि अपनी निगाहों को महफूज रखे। इसमें शैतान एक धोखा देता है। अब दो मर्द दोस्त मिलके बैठे हैं, कमेंट्स कर रहे हैं, ये फलां मुल्क की औरत नजर आती है, ये फलां मुल्क की औरत नजर आती है। असल में उस तबसरे के पीछे दोनों शहवत की नजर से देख रहे होते हैं, और इसी तरह से दो औरतें मिलके बैठी हैं, ये देखो फलां मर्द कैसा जा रहा है। अब वो जो मर्द पे कमेंट कर रही है, असल में उन कमेंट्स के पीछे दोनों उसको शहवत की नजर से देख भी रही हैं। तो निगाहों का परहेज कुरान ने सबसे पहले कर दिया, फला रफसा, ये कुरान की आयत है, ये कोई अमल वो नहीं कि जी मुस्तहब है, चाहो तो कर लो वरना ना करो, नहीं, ये वो अमाल हैं कि जिनके इर्तिकाब से हज हज ही नहीं रहता, अजर ही खत्म हो जाता है बंदे का। तो सबसे पहली चीज फला रफसा, چنانچہ نگاہوں کا پرہیز. اب پہلے زمانے میں تو صرف نگاہوں کا پرہیز کافی ہو جاتا تھا، آج کے زمانے میں مصیبت زیادہ ہو گئی، اس لیے ایک قدم اور آگے بڑھنا پڑتا ہے. ایک مصیبت ہے جس کا نام ہے سیل فون، حقیقت میں وہ ہے ہیل فون، جہنم میں لے جانے کا ذریعہ. بنایا گیا تھا کہ لوگ بزنس کر سکیں، اور یار لوگوں نے اسے اپنے کاموں کے لیے استعمال شروع کر دیا. آئے ہوئے حج کے سفر پہ ہیں اور باتیں ہو رہی ہیں محبت والوں سے، میسیجز آ جا رہے ہیں، حتیٰ کہ یہ اتنی بڑی مصیبت کہ طواف کرتے ہوئے طواف کی کمنٹری ان کو سنا رہے ہیں. یا اللہ، طواف عبادت تھی، نماز کی مانند اللہ کی طرف رجوع ہونا چاہیے تھا، اور طواف کرتے ہوئے کمنٹری سنا رہے ہیں. اب میں مقام ابراہیم سے گزر رہا ہوں، اس وقت رش بہت ہے، کالے لوگ زیادہ ہیں، دھکے زیادہ لگ رہے ہیں، فلاں یہ ہو رہا ہے، اور وہ ملائیشیا کی عورتیں اور ترکی کی عورتیں دھکے دے رہی ہیں، کمنٹس ہو رہے ہیں. اب میرے 6 چکر پورے ہو گئے، اب میرے 7 چکر پورے ہو گئے. اب بتائیے کہ جو طواف کرتے ہوئے اگر کمنٹری کر رہا ہوگا، اس نے اپنی عبادت کو کتنا ضائع کر لیا. دعائیں مانگ مانگ کے آئے، رو رو کے آئے، اور جیب سے سیل فون نکالا اور فون پہ باتیں کر رہے ہیں محبت والوں سے، سارا کیا کرایا ضائع. سوئے ہوئے جاگے، سب سے پہلے سیل فون کو ہاتھ مارا، میسج آیا ہے کسی کا یہ نہیں آیا، اس کو جیب میں رکھتے ہیں، اور پھر اس کی گھنٹی بند کر دی اور اس کو دھڑکنے پہ لگا دی. یہ دل دھڑکتا ہے بیچاروں کا، وائبریشن پہ ہے، دل دھڑک رہا ہے، اور تو اور نماز میں کھڑے دل دھڑک رہا ہے. ہمارے ساتھ ایک عرب نوجوان آ کے کھڑا ہو گیا فرض نماز میں، اب ایک رکعت پڑی تو دوسری رکعت میں اس کی گھنٹی بجنے لگی فون کی، تو قیام کے دوران گھنٹی بجی، اس نے جیب میں ہاتھ ڈال کے سیل فون نکال کے اس کو آن کر کے کہنے لگا سلی، اور پھر اس کو دبا. حیرت کی بات ہے کہ کفر نے یہ کیسی مصیبت ایجاد کر دی ہے کہ ہماری عبادتیں عبادتیں نہیں رہی. اور پھر اس میں ایک اور بڑی مصیبت کہ اگر گھنٹی کی آواز ہے تو اس میں گانے کی میوزک موجود ہے. بیت اللہ کے دروازے پہ کھڑے ہوئے لوگ دعاؤں کر رہے ہیں، رو رہے ہیں، اب درمیان میں سے ایک نوجوان کے فون کی گھنٹی بجتی ہے تو انڈیا کا ایک گانے کی آواز آنی شروع ہو جاتی. یا اللہ، بیت اللہ کے سامنے جب اللہ سے مانگ رہے ہیں، رو رہے ہیں، اس وقت درمیان میں ایک گلوکارہ کے گانے کی آواز شروع ہو جاتی ہے، اور اس نوجوان کو کوئی شرم بھی نہیں آتی، اس لیے کہ روٹین کی بات ہے اس کے لیے. یہ بہت بڑی مصیبت ہے. جیسے چھری ہوتی ہے نا کہ انسان بس محتاط استعمال کرتا ہے ورنہ دور رکھتا ہے، اس سیل فون کو بھی اسی طرح سمجھنا چاہیے. یہ ہمارا جہنم میں جانے کا پاسپورٹ بن سکتا ہے. قیامت کے دن لاکھوں انسان ہوں گے سیل فون کے ڈسے ہوئے، جہنم میں سیدھے جائیں گے. اس مصیبت سے بچنا چاہیے جتنا بچ سکیں، بند ہی کر کے رکھ دیں تو سب سے بہتر ہے. ضرورت پڑی تو اس کو آن کیا، کال کر لی، اللہ اللہ خیر صلاح. ہر وقت سیل فون ہاتھ میں ہونا اور ہر وقت ادھر ادھر باتیں کرنا، یہ بھی رفث میں شامل ہے اگر غیر محرم عورت سے بات کریں گے. تو فرمایا کہ اگر حج کا ارادہ کر لیا تو چند باتیں جو منع ہیں، ان میں سے پہلی بات فلا رفثا، رفث نہیں ہونا چاہیے، شہوت کی بنیاد پر کسی مرد یا عورت سے گفتگو کرنا یا اس کی طرف دیکھنا، یہ رفس میں شامل ہے. اخبار پر عورت کی تصویر ہو تو اس کو دیکھنا، یہ بیسی میں شامل. اور کئی لوگ تو جیسے گروپ میں آتے ہیں تو آپس میں بس بھائی بھائی بنے ہوتے ہیں، وہ کسی شہر کا ہے، وہ کسی شہر کا ہے. حج پہ آئے، حکومت کی سکیم پہ حکومت نے ایک کمرے میں اکٹھا رکھ دیا، اب وہاں پر چار مرد ہیں، چار عورتیں ہیں، وہ بھائی بہن کی طرح چاروں مرد عورتیں ایک کمرے میں رہ رہے ہوتے ہیں. عورتیں ان کے سامنے وضو بھی کر رہی ہیں، کھا بھی رہی ہیں، گپے بھی لگا رہے ہیں. ہمیں ایک مرتبہ تجربہ ہوا کہ دو تین جوڑے تھے، وہ اکثر اکٹھے رہتے تھے. ہم یہ سمجھتے تھے کہ شاید بھائی ہوں گے، رشتہ دار ہوں گے، فلاں ہوں گے. وہ تو حج کے بعد پتا چلا کہ آپس میں ان کا کوئی رشتہ ہے ہی نہیں، فقط دوست تھے اور وہ ایک کمرہ لیا کرتے تھے سب رہنے کے لیے. مرد عورت کو باجی کہہ رہے ہیں اور عورت مرد کو بھائی کہہ رہی ہے. اس بھائی اور باجی کے کہنے سے کوئی شریعت کا حکم تو بدل نہیں نہ سکتا. اب انہوں نے حج کیا کیا ہوگا یا اس کا ثواب کیا لیا ہوگا جب انہوں نے پورے حج میں ہی رہنے کا ترتیب یہ بنا لی. شیطان ایسی طرف سے حملہ کرتا ہے کہ حج پہ تو یہ نکل آیا مگر اسے حج سے حاصل میں نے بھی کچھ نہیں ہونے دینا، اس لیے اس سے بچنے کی ضرورت ہے. تو پہلی چیز جس سے بچنا ہے وہ ہے رفس، اور دوسری چیز جس سے بچنا ہے ولا فسوق، فسق و فجور سے بچے. فسق کہتے ہیں کہ احکام شریعت کو عمدن چھوڑنا. مثال کے طور پہ فجر کی نماز ہی غائب، ایئر کنڈیشن ہے، رضائی لے کے کمبل لے کے سو رہے ہیں، فجر کی نماز چلی گئی، آئے ہوئے حج پہ ہیں، فجر کی نماز گئی. ایک مرتبہ حج کی فلائٹ پہ آتے ہوئے درمیان میں فجر کی نماز آتی تھی، اللہ جانے سیٹوں پہ بیٹھ کے لوگوں نے پڑھی ہوگی، ورنہ دو تین بندے ہوں گے جنہوں نے نماز پڑھی، باقی حاجیوں کا پورا جہاز سیٹ پہ بیٹھے وقت گزار دیا فجر کا. ایک دفعہ اسی طرح مدینہ طیبہ سے مکہ مکرمہ آتے ہوئے بس میں بیٹھے ہوئے تھے، جدہ پہنچنا تھا، پوری جہاز کے لوگ بیٹھے سو رہے، فجر کی نماز چلی گئی، فکر ہی نہیں کسی کو. یہ فسق ہے اور بچنا چاہیے اس سے. حج کے لیے آئے ہیں تو نماز کی پابندی، احکام شریعت کی پابندی لازمی ہے. اور کئی جگہوں پر تو ایسے کہ ہوٹل لے لیا فائیو سٹار، اب اس میں ٹی وی بھی ہے، اب ادھر سے طواف کر کے آئے اور خبروں کے عنوان پر کبھی تو خبر سنانے والی کو دیکھ رہے ہیں اور ساتھ اس کے پھر دوسرے بھی سلسلے شروع ہو جاتے ہیں. کئی لوگ تو باقاعدہ ڈرامے دیکھتے ہیں پھر کمروں میں بیٹھ کے، اور آئے حج پہ ہوتے ہیں. اب ٹی وی چلانا، گانے سننا، فلمیں دیکھنا، یہ سب فسق و فجور ہے. نمازوں کی پرواہ نہ کرنا فسق و فجور ہے. تو اس سے بھی بچنا چاہیے. جھوٹ بولنا سب فسق و فجور. تو ایک تو رفس سے بچنا ہے اور دوسرا فسق و فجور سے بچنا ہے. جیسے معتکف حالت اعتکاف میں ہوتا ہے نا، ایسے ہی حاجی حالت سفر میں ہوتا ہے. ہم ایک خاص مقصد کے لیے سفر میں نکلے ہیں، یہ وقت ہمارا نہیں ہے، یہ اللہ کا وقت ہے، اس کو ہم اپنی من مرضی سے نہیں گزار سکتے. چنانچہ فسق و فجور سے بچیں. اور تیسری بات فرمائی گئی ولا جدال فی الحج، حج کے اندر جھگڑا بھی نہیں ہونا چاہیے. اور یہ جھگڑا اللہ اکبر قدم قدم پہ، بس پہ بیٹھنے پہ جھگڑا، یہ سیٹ میں نے لینی تھی آپ نے کیوں لے لی، الجھ رہے ہیں آپس میں، کمرے میں رہتے ہوئے ایک دوسرے سے جھگڑا، آتے جاتے ایک دوسرے سے جھگڑا، کبھی ٹیکسی والے سے جھگڑا، حتیٰ کہ حرم کے اندر نماز کی صف میں بیٹھتے ہوئے ساتھ والے سے جھگڑا، اور تو اور میاں بیوی کا آپس میں جھگڑا۔ اب دیکھیں حج کے سفر میں کئی سارے کام ہوتے ہیں، اور اس میں دو صورتیں ہو سکتی ہیں، یوں بھی کر سکتے ہیں، یوں بھی کر سکتے ہیں۔ اب بیوی ڈٹی ہوئی ہے کہ ایسے کرنا ہے، خاوند ڈٹا ہوا ہے ایسے کرنا ہے، دونوں اونچے بول رہے ہیں، آپس میں بولنا چھوڑ رہے ہیں، یہ بھی جدال، بچنے کی کوشش کریں۔ ایک مرتبہ حج میں منا کے اندر میاں بیوی کے درمیان طلاق ہو گئی، منا کے اندر، اور کس بات پر طلاق ہوئی آپ سن کے ہنسیں گے، کہ میاں کہتا تھا کہ پیدل حج کرنا ہے، اور بیوی کہتی تھی میں عورت زاد ہوں، چلی کبھی نہیں، مجھے بس پہ لے کے جاؤ۔ اس بات پہ تکرار شروع ہوئی، اور احرام کی حالت میں خاوند صاحب کو ایسا غصہ آیا، انہوں نے احرام کی حالت میں طلاق دے دی۔ اللہ اکبر کبیرہ، یہ شیطان کیسا دشمن ہے، کیسی کیسی طرح سے انسان کے عملوں کو برباد کرتا ہے۔ تو کوشش یہ کریں کہ منوانے کی جگہ کبھی مان بھی لیں، اور دل میں یہی سوچیں کہ میں اللہ کے لیے یہ قربانی دے رہی ہوں، میں اللہ کے لیے یہ قربانی دے رہا ہوں، مجھے اللہ اس کا اجر دیں گے۔ بات کا بتنگڑ نہ بنائیں، بحث میں نہ جائیں، آرگومنٹس میں نہ پڑیں، بس مانیں۔ ماننے میں خیر ہے، عاجزی میں خیر ہے، جھگڑے سے بچ جائیں گے۔ ساتھ والے نے اگر کچھ کہہ بھی لیا، ڈانٹ بھی لیا، چپ کر کے سن لیں، اللہ تیرے لیے یہ برداشت کر رہا ہوں۔ تو تین کام جن سے بچنا لازم کہا گیا، فرمایا فلا رفس ولا فسوق ولا جدال فی الحج۔ تو گویا پورے سفر میں ہم نے ان سے بچنا ہے، اور بالخصوص جب احرام کی حالت میں ہوں پھر تو بہت زیادہ بچنا ہے۔ اب یہ احرام ہم 5 یا 6 دنوں کے لیے باندھیں گے، ہم لوگ جو میقات سے باہر کے علاقوں سے آئے ہوئے لوگ ہیں، ہمیں آفاقی کہا جاتا ہے شریعت کی نگاہ میں، ہم آفاقی لوگ ہیں باہر سے آئے ہوئے۔ ہم جب یہاں آئے تو اب ہمارے حج کے یہاں 2 طریقے ممکن ہیں، ایک تو یہ کہ گھر سے عمرے کا احرام باندھ کے چلے، یہاں آئے عمرہ کیا، اور اعمال عمرہ پورا کرنے کے بعد اسی احرام میں حج کا انتظار کیا، ایسا بندہ قارن کہلاتا ہے، اور اس کے حج کو حج قران کہتے ہیں۔ اور کئی دفعہ بندہ اتنا لمبا احرام کی پابندیوں کو نہیں برداشت کر سکتا، لہذا وہ عمرہ کر کے اپنا حلق کروا لیتا ہے، احرام اتار دیتا ہے، اس کو متمتع کہتے ہیں، حج تمتع کہلاتا ہے۔ چنانچہ ہمارے گروپ میں بھی 2 ہی طرح کے لوگ ہیں، کچھ لوگوں نے عمرہ کیا اور احرام اتار دیا۔ اب ہم دوبارہ احرام 8 ذی الحجہ کو باندھیں گے، 8 ذلحجہ کو احرام باندھنا کہاں سے افضل؟ افضل تو یہ ہے کہ مسجد حرام سے باندھے، بلکہ فقہا نے لکھا کہ حتیم سے باندھے۔ اب یہاں پر نوجوان پریشان ہوں گے کہ حتیم میں کون کپڑے بدلنے دیتا ہے، تو بھائی کپڑے حتیم میں نہیں بدلنے، کپڑے تو آپ گھر میں بدلیں گے، اپنے سلے ہوئے کپڑے اتار کر احرام کی چادریں لپیٹ لیں گے، لپیٹنے سے تو آپ کا احرام نہیں نا بند جاتا، لپیٹ کے آپ مسجد حرام میں جائیں، دو رکعت احرام کے پڑھیں اور نیت کر لیں تو محرم بن جائیں گے۔ اب یہ دو رکعت آپ مسجد حرام میں بھی پڑھ سکتے ہیں، حتیم میں بھی پڑھ سکتے ہیں، لیکن مسئلہ یہ ہے کہ رش اتنا ہوتا ہے، لوگ اتنے ہوتے ہیں کہ اس پہ عمل ممکن ہی نہیں، تو دل میں تمنا رکھیں تاکہ ثواب مل جائے، دل میں تمنا رکھیں کہ اگر رش نہ ہوتا اور مشکل نہ ہوتی تو میں ایسا ہی کرتا۔ اور احرام کے کپڑے آپ اپنے کمرے سے ہی باندھ کے دو رکعت نفل پڑھ لیں، جہاں سے بھی پڑھیں گے اللہ تعالیٰ ثواب دے دیں گے۔ اور یہ ذہن میں رکھنا کہ ٹریفک آج کل بڑھتی چلی جا رہی ہے، اور 8 ذلحجہ کو ٹریفک بہت زیادہ ہوگی، لہذا آپ نے 7 ذلحجہ کو اپنے کمرے سے ادھر ادھر سوچ سمجھ کے جانا ہے۔ آپ سمجھیں گے میں 5 منٹ میں آ جاؤں گا، آپ 2 گھنٹے میں بھی نہیں آ سکیں گے، ٹریفک بلاک کئی مرتبہ ایک ایک جگہ پر 4-4 گھنٹے 5-5 گھنٹے رہتا ہے، تو 7 تاریخ سے پہلے پہلے آنا جانا حرم میں وہ ٹھیک، 7ویں تاریخ کا جو دن آ جائے گا پھر آپ سفر مت کریں، پھر بس حج کی تیاری کریں اور رات کو بھی آپ اپنی عبادت میں گزاریں۔ یہ جو آج کل کی راتیں ہیں نا، ہماری زندگی کی بہترین راتیں ہیں۔ آپ کو یاد ہوگا اللہ رب العزت نے قرآن مجید میں 10 راتوں کی قسم کھائی ہے، فرمایا والفجر ولیالٍ عشر، دیکھا 10 راتوں کی قسم، یہ ذلحجہ کی 10 راتیں ہیں۔ اس لیے علماء نے لکھا ہے کہ آج کل کی راتوں میں عبادت کا ثواب ایسے ملتا ہے جیسے بندے کو لیلۃ القدر کا ثواب ملتا ہے، یہ بہت اللہ کے ہاں مقرب راتیں ہیں، معزز راتیں ہیں، تو ان راتوں کو ذکر عبادت میں گزارنا چاہیے۔ چنانچہ 7 اور 8 کی درمیانی رات آپ عبادت میں گزاریں، چونکہ حاجیوں کی تعداد بہت زیادہ ہے تو سنت تو یہ ہے کہ 8 تاریخ کو سورج نکلنے کے بعد انسان منا کی طرف چلے اور ظہر سے پہلے وہاں پہنچ جائے، لیکن اتنے لاکھ لوگوں کو مووی نہیں کر سکتے، اگر 50-60 بندوں کی ایک بس ہو تو یہ تو پھر 1 لاکھ بسیں چاہیے ہوں گی ان کو لے جانے کے لیے، اتنی بسیں بھی ممکن نہیں، تو پھر حکومت جو ترتیب دیتی ہے وہ بس کے 3 چکر لگاتی ہے، 1 بس 3 چکر لگائے، تو 3 چکروں میں تو پھر دن میں نہیں حاجیوں کو پہنچا سکتے، لہذا وہ رات کو ہی لے جانا شروع کر دیتے ہیں معلم کے لوگ، تو بھائی ترتیب یہی ہے، آسانی بھی اسی میں ہے، اس میں ضد نہ کرے، اس کو وقت کی ضرورت سمجھے، اور معلم جب لے کر جائے آرام سے بس میں منا میں پہنچ جائے، اس لیے کہ اگر معلم کی بس میں نہ گیا تو اپنا پہنچنا اور بھی زیادہ مصیبت کا سبب ہوگا، تو بھئی ابتلیا ببلیتین، جب 2 مصیبتوں میں پھنس جائے تو پھر چھوٹی کو اختیار کر لے، اس لیے معلم جب لے کے جائے آپ اپنے منا میں پہنچ جائیے۔ ہم یہاں پر اہتمام بھی کرتے ہیں، کوشش بھی کرتے ہیں، لیکن مجبوریاں بھی ہوتی ہیں، تاہم उम्मीद यही है कि बजाय रात को जाने के हम सुबह के वक्त या फजर के करीब या फजर के बाद, उम्मीद यह है इंशाल्लाह कि हम सुन्नत टाइम के अंदर यहां से चलेंगे और करीब है मीना यहां से तो आसानी से पहुंच जाएंगे, कोई रोड ब्लॉक का भी मसला नहीं है। जो रात को सफर करते हैं ना तो आमतौर पर उनको चार चार पांच पांच घंटे सड़कों के ऊपर गुजारने पड़ते हैं, इतनी लंबी लाइन लगी होती है। तो 8 ज़िलहज्जा को इहराम बांधना और मीना जाना। अब इहराम बांधना जो है इससे मुतालिक चंद बातें जरा सुन लीजिए ताकि ये जहन में रहे कि हमने इहराम कैसे बांधना है। इहराम के लिए गुसल करना सुन्नत है, वुजू करना और फिर 2 रकत इहराम के अदा करना। जब इंसान नहा ले तो खुशबूदार तेल अपने जिस्म पर लगा सकता है, कपड़ों पे ना लगाए, जिस्म पे लगा ले। और अपने बालों में कंघी कर ले, क्योंकि अब जो गुसल किया तो ये इहराम 4-5 दिन रहेगा, इसलिए शरीयत ने कहा कि उससे पहले इंसान अपनी जरूरियात से फारिग हो जाए। मिसाल के तौर पर नाखून बड़े हुए हैं, नाखून काट ले, मूछों के बाल बढ़ गए हैं तो मूछें काट ले, बगलों के बाल, जिस्म के दूसरे हिस्सों के जो बाल काटे जाते हैं तो वो साफ कर ले। यहां एक मुखालता है कि जब हम अपने घरों में रहते थे तो ज़िलहज्जा के दिनों में हम अपने बाल नहीं कटवाते थे, नाखून नहीं कटवाते थे, इसलिए कि वहां रहते हुए मुहर्रम के साथ मुशाबहत इख्तियार करने के लिए हम ऐसा करते थे, ये सवाब का काम था, मुस्तहब था वहां रहते हुए। लेकिन अब तो हम खुद यहां हैं तो हमारे लिए फिर नाखून बढ़ाना या वो बाल बढ़ाना ये ठीक नहीं है। तो फर्क का पता चला ना। अब देखें, वहां रहते हुए आप ईद की नमाज पढ़ते थे ना, अपने घरों में रहते हुए ईद उल जुहा की नमाज पढ़ते थे ना, यहां पर आप ईद उल जुहा की नमाज नहीं पढ़ेंगे, तो फर्क तो हुआ ना फिर। तो यहां के अहकाम और वहां के अहकाम और, इसलिए जो मुगालता हो जाता है ना लोगों को, जी हम तो ज़िलहज्जा के 10 दिनों में कुर्बानी करनी होती थी तो हम तो बाल नहीं कटवाते थे, नाखून नहीं कटवाते थे, यहां क्यों कटवाने के लिए कह रहे हैं? भाई यहां के अहकाम यहां के मुताबिक है, बात समझ आ गई। इसलिए नहाने से पहले अपने बाल काटना, नाखून काटना, साफ हो जाना और अच्छी तरह अपना गुसल करके तैयार होना, ये मुहर्रम के लिए मुस्तहब है, सुन्नत है, बात समझ गए। फिर उसके बाद मर्दों के लिए 2 चादरें सफेद अनसिली, वो लपेट लेना। अगर सर्दी हो, ठंड लग रही हो या कोई बंदा बीमार हो तो यही नहीं कि अब वो चादर के सिवा कुछ ले नहीं सकता। हां, वो कोई चादर गर्म जैसे कंबल बना हुआ होता है, इस किस्म की कोई चादर गर्म भी अपने ऊपर ले सकता है, उसमें कोई रुकावट नहीं। अगर रंगदार भी है तो कोई हर्ज नहीं, बात की समझ आ गई ना। ये नहीं है कि कोई सफेद रंग ही लाजिम हो गया, ये बेहतर है, पसंद किया गया। नबी अलैहिस्सलाम ने सफेद इहराम बांधा, लेकिन जरूरत के मुताबिक शरीयत ने इजाजत दी हुई है, तो ये भी जहन में रखिए। इसलिए कि सर्दी का मौसम है और हमारा मुशाहिदा यह है कि मुजदलफा की रात आमतौर पर खूब ठंडी रात होती है और वहां खुला मैदान होता है, तो कितने लोग फिर बुखार में मुब्तला हो जाते हैं सर्दी लग जाने की वजह से। तो इसलिए गर्म चादर भी साथ सामान में रख लेना बेहतर है। जहां देखें कि सर्दी लग रही है तो आप गर्म चादर ऊपर कर सकते हैं, उसमें कोई रुकावट नहीं है। मगर सर को नहीं ढांपना, चेहरे को नहीं ढांपना। मर्द को मना कर दिया कि एहराम की हालत में न चेहरे को ढांपे न सर को ढांपे। एक चादर को तहबंद की तरह बांधे और दूसरी चादर को ऊपर लपेट ले। पांव में जूती ऐसी पहने कि जो ऊंची हड्डी है वो खुली रहे, उसको ना ढांपे। अगर किसी ने सिला हुआ कपड़ा पहन लिया तो अगर एक कामिल दिन या एक कामिल रात सिला हुआ कपड़ा पहना तो अब दम वाजिब हो जाएगा, और अगर उससे कम वक्त था तो फिर उसको सदका करना जरूरी होगा। तो ये एहराम से मुतल्लिक चंद चीजें जो एहराम में नहीं करनी, जिनको ममनुआत एहराम कहते हैं। पहली बात, सिला हुआ कपड़ा नहीं पहनना। सिला हुआ से मुराद जो जिस्म की तरतीब पर सिला हुआ हो, जैसे हमारा कुर्ता होता है, पाजामा होता है, जिस्म की तरतीब पर सिला हुआ, तो सिला हुआ कपड़ा नहीं पहनना। दूसरा, खुशबू इस्तेमाल नहीं करनी हालत एहराम में। तीसरा, तेल लगाना। चौथा, बदन के किसी हिस्से से बाल काटना। पांचवा, नाखून काटना। छठा, रफस फसूक जिदाल। सातवां, जिमा और उसके मुहर्रिकात, यानी मर्द और औरत के जो ताल्लुकात हैं, एहराम बांधते ही ये मना हो जाते हैं। अब खाविंद नरम निगाहों से बीवी को नहीं देख सकता, बीवी को भी चाहिए कि हालत एहराम में अलग रहे, वरना एहराम की पाबंदियां लागू हो चुकी। और एक बात बता देनी जरूरी है कि हज के दो अरकान हैं। एक रुकन का नाम है वकूफ आराफा, यानी अरफात में वकूफ करना जोहर से मगरिब के दरमियान, इसको वकूफ अरफा कहते हैं। ये हज का रुकन आजम है, बड़ा रुकन है। और दूसरा रुकन है तवाफ जियारत। ये दो अरकान हैं और इन दोनों में भी वकूफ अरफा ज्यादा कवी रुकन है, इसलिए कि किसी का तवाफ ज्यारत रह गया तो बदना देने से, ऊंट का कुर्बानी देने से उसका गुजारा हो जाएगा, लेकिन वकूफ अरफात अगर रह गया तो उस बंदे का हज ही फौत हो गया। इसलिए वकूफ अरफात ला दें। और यह भी जहन में रखें कि अगर मियां बीवी हैं और एहराम भी बांध चुके और अगर उन्होंने वकूफ अरफा से पहले एक दूसरे से मिलाप कर लिया तो उनका उस साल का हज ही खत्म हो गया। अब उनके लिए वो हज के सारे अमाल करना भी जरूरी और अगले साल हज की कजा भी जरूरी। तो इसलिए ये ध्यान में रखें। हमने देखा है एहराम की हालत में खाविंद बीवी एक दूसरे के हाथ पकड़ के चलते हैं, एहराम की पाबंदियां हैं, इसका ख्याल रखें। पकड़ना भी हो औरत ने तो मर्द का कपड़ा पकड़ सकती है, जरूरी तो नहीं कि भाई हाथों में हाथ डाल के ही चलना होता है एक दूसरे के साथ। तो ये पाबंदियों का ख्याल रखें। अच्छा, एक बात और वो भी इसी मौके पे बता दें कि जब एहराम बांध लिया, अब वकूफ अरफा भी कर लिया, फिर उसके बाद वकूफ मुजदलफा भी हो गया, फिर वापस आ गए, फिर शैतान को कंकरियां मार ली, कुर्बानी भी कर ली, उसके बाद फिर कहते हैं एहराम उतर गया। अब ये जो एहराम उतरते हैं ना तवाफ ज़ियारत से पहले, इसमें तमाम चीजें जायज हो जाती हैं, बाल काटना, खुशबू लगाना, कपड़े पहनना, सिवाय मियां बीवी के ताल्लुक के ये मना होता है। जब तक तवाफ ज़ियारत नहीं कर लेते तब तक मियां बीवी आपस में नहीं मिल सकते। अब अगर एहराम उतारने को समझ लिया कि जी अब तो एहराम उतर गया और मियां बीवी ने मिल लिया, तो अब उनके ऊपर फिर एक बड़ा जानवर जो है उसकी वो दम आ गया, बहुत बड़ा। तो इसलिए ये ध्यान में रखिएगा कि एक तो 8 ज़िलहज्जा को एहराम बांधने के बाद बाकी पाबंदियों के साथ मियां बीवी की पाबंदी, और एक जब एहराम खोलेंगे तो तवाफ ज़ियारत से पहले सब पाबंदियां खत्म हो जाएंगी मगर मियां बीवी की पाबंदी रहेगी जब तक तवाफ ज़ियारत नहीं कर सकते। क्यों? ये सफर ही किया था अल्लाह की मोहब्बत में। तो अल्लाह फरमाते हैं मेरे बंदे तुमने अरकान बाकी तो अदा कर लिए, पहले मेरी ज़ियारत करो ना, फिर मियां बीवी के मामलात जायज होंगे। इसलिए ये तवाफ ज़ियारत पहले जरूरी है, मोहब्बत का सफर जो है। आठवां, खुश्की का शिकार उसको कत्ल करना मुहरिम के लिए नाजायज है। इनकी आगे तफसीलात हैं। ये तो था मर्द के एहराम से मुतल्लिक, अब जरा औरतों के मुतल्लिक जो चंद खास बातें हैं वो भी सुन लें। उम्मीद है औरतें दिल के कानों से सुनेंगी और इन मसाइल को याद रखेंगी ताकि उनका हज जाया ना हो सके। औरतें हज के तमाम अफआल मर्दों की तरह करें लेकिन 10 मामलात औरतों के मर्दों से मुख्तलिफ हैं। एक, कि एहराम बांधते वक्त मर्दों की तरह तहबंद बांधना, चादर ओढ़ना, ये मर्दों को हुक्म है औरतों को नहीं। औरतें जिन कपड़ों में होती हैं उनके वही कपड़े उनका एहराम है, हां वो पाक होने चाहिए, वो कपड़े पाक होने चाहिए। तो उन्हीं कपड़ों में जो सिले हुए हैं उनमें रहे, सिर्फ इतनी सी बात है कि औरत अपने चेहरे पर कपड़ा ना लगने दे। अब मर्द करीब कोई नहीं तो बेशक चेहरे से कपड़ा हटा के बैठ जाए, कोई रुकावट नहीं, लेकिन अगर मर्द है तो चेहरे के आगे कोई चीर कर ले, कोई गत्ता कर ले, कोई ऐसी चीज के मर्द देख ना सके, या कपड़े को हाथ के जरिए अपने चेहरे से जरा दूर रखे, या औरतें आजकल पी कैप जैसी कोई चीज बना लेती हैं और वो अपने इस तरह सर पर रख लेती हैं कि उनके जो कपड़े होते हैं वो चेहरे से जरा फासले पर रहते हैं। और इसका यह मतलब भी नहीं कि बस चेहरे पर एक आधे सेकंड के लिए कोई कपड़ा लग गया तो हज चला गया, यह भी नहीं है। मतलब यह है कि उसको दूर रखें, मुस्तकिल न लगा के रखें, अगर किसी वक्त उठते बैठते लग भी जाए तो कोई क़यामत भी नहीं आ जाएगी, ऐसी चीज भी नहीं है। तो यह चीज ध्यान में रखें। दूसरी बात, खुशबू के हक में मर्द और औरत दोनों बराबर, लेकिन खुशबू के अलावा औरत मोजे पहन सकती है, दस्ताने भी पहन सकती है अगर उसको ना महरम की निगाहें पड़ने का खतरा हो। चुनाचे इब्ने अब्बास लियानो अपनी औरतों के साथ जब करते थे हज या उमरा तो हालत एहराम में औरतें उस वक्त दस्ताने पहनती थीं और वो फरमाते थे कि मैं पर्दे की वजह से ऐसे करता हूं। औरतें रेशमी लिबास पहन सकती हैं, जेवर भी पहन सकती हैं, ये नहीं है कि जी क्योंकि एहराम बांधा हुआ है तो जेवर भी सब उतार दो। जो आदतन औरतें पहनती हैं, अंगूठी है या गले में कोई लॉकेट है या कोई चीज ऐसी है, तो शरअन हालत एहराम में जेवर का पहनना मना नहीं है। दूसरा फर्क, पहला तो ये लिबास का था, दूसरा फर्क, मर्द की तरह औरत सर को खुला न रखे, मर्द के लिए तो था ना कि सर को खुला रखे, औरत नहीं खुला रख सकती। हां अगर औरत अकेली है कमरे में और फर्ज को दुपट्टा उसके सर से उतर भी गया तो उसके एहराम में कोई फर्क नहीं आया, लेकिन पर्दे की वजह से वो अपने सर को मत खोले। अच्छा, औरतों में एक आम बात मशहूर हो गई है कि एक सफेद कपड़े का छोटा सा सर पे बांधने वाला हिजाब सा बना लेती हैं और उसको एहराम समझती हैं कि ये हमारा एहराम है, और अल्लाह की बंदियां वुजू करते हुए उसके ऊपर से मसा करती हैं, ना वुजू हुआ ना नमाज हुई। तो ऐसा कोई एहराम औरत का नहीं है। वुजू करते हुए मुहरिमा औरत अपने सर के ऊपर से कपड़ा हटाए और मसा करे जैसे करना चाहिए, ये औरत के लिए जरूरी है। वो तो इसलिए बांधा गया था कि भाई औरत के बाल खुले नहीं और टूटे नहीं, और उसको इन्होंने समझ लिया कि अब एहराम में वो तो सर के साथ चिपका ही रहना है। तीसरा फर्क, मर्द बुलंद आवाज से तल्बीहा पढ़ते हैं लबैक अल्लाहुम्मा लबैक, औरत आहिस्ता आवाज से पढ़े। ये जो आहिस्ता आवाज से पढ़ने का हुक्म है ना, ये फितना की वजह से हुक्म दिया गया है कि औरत बुलंद आवाज से पढ़े और गैर महरम तक आवाज पहुंचे तो उसके लिए फितना हो सकता है, मर्द के लिए भी औरत के लिए भी। अगर फर्ज तो कोई नहीं, अकेली है और मोहब्बत है और जी चाहता है कि मैं ऊंचा पढ़ूं और वो दो चार मरतबा ऊंचा तलबिया पढ़ भी ले तो उसमें कोई रुकावट नहीं है, लेकिन आम आदतन आहिस्ता पढ़े। बात की समझ आ गई ना। मर्द जब तवाफ करता है तो रमल करता है, रमल कहते हैं पहलवान की तरह जरा हिम्मत से कदम उठाना। औरत रमल न करे, बिन किए उसको सवाब मिल जाता है। मर्द इज्तबा करता है, दाएं कंधे को नंगा कर लेता है, औरत क्योंकि सिले हुए कपड़े होते हैं तो बदन का कोई हिस्सा नंगा करने का मसला ही नहीं। और एक फर्क यह भी है कि अगर मर्द तवाफ करते हुए हजरे अस्वद के करीब हो तो भाई बोसा दें, हाथ लगाएं। औरत मर्दों की वजह से दूर से ही अगर इस्तलाम कर ले, इस्तलाम कहते हैं कि हाथ का इशारा करके हाथों को चूम लेना, फ्लाइंग किस जिसको कहते हैं, बच्चों को प्यार जिस तरह से करते हैं, तो औरत के लिए वही इस्तलाम काफी है। फिर तवाफ के इख्तिताम पर मर्दों के लिए मकाम इब्राहिम के पीछे नफल पढ़ने सुन्नत है, वहां चूंकि हुजूम होता है तो औरतें उसके पीछे की बजाय बहुत पीछे चली जाएं ताकि मर्दों के धक्के न लगें। आठवां, सफा मरवा के दरमियान मर्द दो सब्ज रोशनियों के दरमियान मीलैन अखदरैन दौड़ते हैं, औरत वहां वकार से चले, दौड़ने की जरूरत नहीं। नवा फर्क, सही में मर्द के लिए पहाड़ी के ऊपर थोड़ा चढ़ना भी जरूरी है, औरत अगर हुजूम देखे तो बेशक बुलंदी पे न चढ़े और उस ऊंचाई के नीचे से ही अगर दूसरी तरफ आ जाए तो औरत के लिए जायज है। फिर औरत जब एहराम खोलेगी तो मर्द तो अपने बाल मुंडाएंगे कटवाएंगे, औरत के लिए एक उंगली का जो पोर होता है उसके बराबर अपने पूरे बाल कटवाना, बस इतना ही उसके लिए कसर काफी होता है। अगर औरत अपने अय्याम खास की वजह से तवाफ़े ज़ियारत न कर सकती हो तो बेशक 12 तारीख के बाद भी जब पाक हो वो तवाफ़े ज़ियारत कर ले, उसके ऊपर कोई जो है वो सजा नहीं होती क्योंकि वो शरई एक चीज है, उसका उजर है। इसी तरह मर्द जब जाएं तो तवाफ़े विदा करके जाएं, तवाफ़े ज़ियारत के बाद जो तवाफ़ किया जाए, नीयत हो या ना हो, वो तवाफ़े विदा बन जाता है, वाजिब अदा हो जाता है। अगर औरत ने तवाफ़े ज़ियारत किया और साथ ही उसके अय्याम शुरू हो गए और उधर से जाने का वक्त था, अब ऐसी औरत के लिए हरम के बाहर ही खड़े होकर दुआ कर लेना बगैर तवाफ़े विदा के चले जाना जायज है, उसके ऊपर कोई जो है वो सजा नहीं होती। बस ये चंद फर्क थे औरत के और मर्दों के दरमियान। अल्लाह ताला हमारे हज को कबूल करे। हम अब रोजाना एक एक दिन जो जो आमाल होंगे ना उसके मुतालिक बात करते चले जाएंगे। उम्मीद है आप इन मसाइल को सुने भी सही और जब आपस में बात करें तो इसके बारे में मुजाकरा भी करें ताकि याद रहे। अल्लाह ताला इस सफर को कबूल फरमाए। सुभान रब्बी अल वहाब। अल्लाहुम्मा सल्ली अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक सल्लम। रब्बना ज़लमना अन्फुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल ख़ासिरीन। रब्बना तक़बल मिन्ना इन्नका अंतस समीउल अलीम। तुब अलैना इन्नका अंतत तवाबुर रहीम। सल्लल्लाहु तआला अला हबीबिही सय्यिदना मुहम्मद व आलिही व असहाबिही अजमईन बिरहमतिक या अरहम। हाँ तो उस पर कोई
बाल लोग सीखने में सिर्फ पेशानी लगा लेते हैं और नाक नहीं लगाते।
नाक लगाना चाहिए,
ज्यादा जरूरी है।
हाँ जी, शियों के नजदीक